समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, यसपालिको दशैं प्रतिकूल मौसमका बावजूद मानिसहरू आफ्नो आस्था र परम्परा थाम्दै मठ मन्दिर धाइरहेका छन्, मान्यजनबाट आशीर्वाद थापिरहेका छन्। तर यहाँ एउटा अर्को महत्वपूर्ण पक्ष पनि छ जसको विषयमा हामी चर्चा गर्नेछौ। विश्वमा पूर्वीय दर्शन चिन्तन र पश्चिमा संस्कृति बीचको अन्तर्द्वन्द बौद्धिक रूपमा चलि नै रहेको छ। पूर्वीय दर्शनमा हामी नेपालीहरू पनि धेरै बहिर्मुखी र कम अन्तर्मुखी भइरहेछौं। बाहिरी आवरण र तड़क भड़कले हाम्रा चाडपर्व र रीतिरिवाजले साधनाको बाटो छोड्दै गएको विश्लेषण गरिँदैछ। सदियौंदेखिको हाम्रो रीतिरिवाज र परम्परा मनाउने क्रममा प्रत्येक मानिसले आन्तरिक र बाह्य शक्ति सञ्चय गर्नुपर्नेमा केही चेतना र शिक्षाको कमी महसुस हुन थालेको प्रतीत हुन्छ। सनातन हिन्दू धर्मभित्र अन्तर्निहित अपार ज्ञानको भण्डारको उचित प्रचार प्रसार हुन नसक्दा र शिक्षा, राजनीति, अर्थनीति आदि सबै क्षेत्रमा हामी बाह्य विश्वको नक्कल गर्नेतर्फ उन्मुख हुँदा पूर्वीय दर्शन चिन्तन ओझेलमा परेको विश्लेषण पनि हुँदै आएको छ। अन्तरसंवादमा आज हामी यिनै विषयमा केन्द्रित रहेर धर्मशास्त्रविद डाक्टर प्राध्यापक डाक्टर माधव भट्टराईसँग कुराकानी गर्दैछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार डाक्टर साहब, स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा।
नमस्कार।
अब विजयादशमीको टीका सँगसँगै अब केही दिन हामी यही सांस्कृतिक चाडपर्वको सेरोफेरोमै रहेका छौं र यही विषयलाई पनि आजको बिहानीमा एकैछिन चर्चा गरौं भनेर यहाँसँग समय लिएका छौं। समय दिनुभयो, धेरै धन्यवाद छ यहाँलाई। अब यो जहिले पनि एउटा हाम्रो अन्तर्द्वन्द के छ भने हामी पूर्वीय चिन्तन दर्शन र सभ्यतामा हामी विश्वास गर्ने नेपालीहरू पनि पर्यौं, पश्चिमाहरूको चाहिँ प्रभाव दिन प्रतिदिन बढ्दै गइरहेको छ, हाम्रो संस्कृतिमा आफ्नो मौलिकता खोज्ने भन्दा पनि अर्काको नक्कल गर्ने प्रवृत्ति बढी भयो, त्यसकारण अलि यसमा चाहिँ अन्तर्मुखी हुनुपर्ने ठाउँमा हामी बहिर्मुखी भयौं भनेर यहाँका रचनाहरू पनि म पढिरहेको थिएँ। के हो यो भने आजको मनस्थिति के हो यो धार्मिक, सांस्कृतिक, आध्यात्मिक पक्षको सन्दर्भमा?
हाम्रो संस्कृति भनेको त एउटा अमृतको खानी नै होइन। अब यो अहिले केही समय अगाडि कोरोना आयो नि, कोरोना कालमा हामीलाई त्यो त प्रुफ भयो। के भयो भनेदेखि हाम्रो जुन आचार, जुन विचार, जुन व्यवहार, जुन हाम्रो खानपान हो त्यो कति उत्तम रहेछ भने होइन, अब त्यो पालन गर्ने हो भनेदेखि कोरोना आउँदै आउँदैन, यो डेङ्गु आउँदै आउँदैन। म ग्यारेन्टी गर्छु हामीले त्यसलाई भदाउन सकेनौँ। हामीले अहिले कोरोनामै पनि हामीले विश्वलाई गाइड गर्न नेतृत्व दिन सक्थ्यौँ। कोरोना यसरी नियन्त्रणमा आउँछ, कोरोना लाग्दैन। जस्तो हामी एउटा हजुरले अघि सङ्कट गरिसक्नु भयो हरिजीले नै, हामीले यो अब दसैँकै कुरा गरौँ। दसैँमा सबभन्दा पहिला के चाहिन्छ भने सरसफाइ, र हाम्रो पूजा कोठामा सबभन्दा पहिले गाईको गोबरले लिप्ने भनेको छ नि। गाईको गोबरलाई लिप्ने बित्तिकै कोरोना आउँछ त, कोरोना पनि आउँदैन, डेङ्गु पनि आउँदैन, कुनै कीटाणु अनिष्ट तत्त्व कुनै प्रवेशै गर्न सक्दैन। त्यो गुण भएको गाई होइन, हामीले नेपाली गाई भनौँ न, हाम्रो नेपाली गाई अलि होचो, सानो, चोक्रे, दुई महिना दुध दिने, एक दुई महिना दुध दिने, त्यसको गाई, त्यस गाईको गहुँत, त्यसको गोबर, त्यसको दुध, त्यसको घिउ, त्यसको दही, हेर्नु त त्यो भनेको कस्तो भनेर सबै किसिमको रोगनाशक, पुष्टिकारक, बलवर्धक, आयुवर्धक, अब यस्ता चिजहरू हामीले अब अहिले के गर्यौँ। अहिले मैले केही महिना अगाडि मैले यहाँ कुनै एउटा समाचारमा पढेँ, हाम्रो नेपालमा चाहिँ विदेशबाट गोरु ल्याइयो भनेको हाम्रो गाईको जुन मौलिकता हो, जुन हाम्रो यहाँ विश्वमा नपाइने गाई नेपालमा पाइन्छ, त्यो गाई मासिँदैछ। गोबरले लिप्नै पाइँदैन, बरु गोबर किन्न, मैले अमेरिकामा गोबरको पसलमा गोबर किन्ने ठाउँ भेटेँ, मैले गोबर किनेर लगेँ हाम्रा केटाकेटी भएन। अब काठमाडौँ अहिले सहरमा गयो भने हतपत्त गाईको गोबर किन्न पनि पाइँदैन, फेरि गोबरमा पनि हामीलाई शङ्का छ। अब के को गोबर ल्याएको थियो, के को गहुँत ल्याएको थियो, हेर्नु न भारतबाट त्यो त गाईको गोबर, गहुँत, गङ्गा जल यति त्यो निशुल्क पाइने चिज अहिले अमेरिका निकासी गरेर भारतले खरबौँ रुपियाँ कमायो। अब हामीलाई त्यो पनि चेतना आएन भनेको। अब यो कस्तो भने अब यो हाम्रो परम्परा, हाम्रो संस्कृति, हाम्रो आचार, हाम्रो जुन हाम्रा चरित्र विश्वका मानिसहरूलाई अनुकरण नै छ, यो अनुकरण गर्नुपर्छ भनेर हाम्रो पूर्वजहरूले भनेको थिए नि त, यो त देश प्रसु तस्य सकाशात् अग्रजन्म सोम सोम चरित्र शिक्षेर पृथ्वीमा सर्वमानव पृथ्वीभरिका मानिसहरूले हामीले दिएको शिक्षा हामीले दिएको आचार ग्रहण गर भनेर भनेको थियो, त्यो हामीले अहिले भन्न
सक्दैन।
बरु उनीहरूले यो कुरा सिक्दैछ,
बिस्तारै उनीहरू अनुसरण गर्दैछन्, जस्तो
हाम्रो अनुसरण गर्न थाले उनीहरूले यो बुझे। अहिले उनीहरू अमेरिकामा के थियो भने उनीहरू हात मिलाउने उनीहरूको परम्परा, यो कोरोना भइसक्यो भने नमस्ते गर्न थाले, बिरामीलाई डाक्टरले भेटेपछि सबभन्दा पहिले बिरामीलाई नमस्ते गर्नुपर्छ होइन। जस्तो अमेरिकाकै कुरा गरौँ, अब सबैभन्दा अब अहिले नाम चलेको हुन्छ शक्ति राष्ट्र, अब उहाँ त्यहाँ डाक्टरले के भने जस्तो सुकै बिरायो भने पहिले हात मिलाउने अनि राख्ने तपाईँलाई के छ के सबै सोधपुछ गर्ने त्यो त्यस्तो खालको चाहिँ परीक्षण गर्ने उहाँको प्रक्रिया थियो। अब त्यो हात मिलाउने ठाउँमा यो कोरोना भएपछि के नमस्ते गर्नु छ, त्यो नमस्ते त हाम्रो हो नि त। हामी चाहिँ यहाँ हेर्नु त अब यहाँ अहिले कति मान्छे नमस्ते गर्ने छोडेर होइन आफ्नो पन्थ छोडेर हात मिलाउने हाम्रो नेपालीहरू विदेशमा चाहिँ हात मिलाउनु धेरै नमस्ते।
अब हजुर डर साहब होइन, अब अलिकति राजनीतिक विषय पनि जोडिन आउँछ भनौँ न, अब हुन त धर्म र राजनीति अलग अलग विषय हुन् तर समाजको स्वरूप निर्धारण गर्दाखेरि राजनीतिले एउटा नीति मुलुकको नीति निर्धारण गर्छ। हामी अहिले नयाँ संविधान अनुसार होइन एउटा पुरातन वैदिक संस्कृतिलाई चाहिँ संरक्षण गर्नुपर्छ त भनिरहेका छौं। अब एउटा अन्तर्द्वन्द के छ भने वैदिक समतावाद भन्ने एउटा सिद्धान्त र मार्क्सवादको सिद्धान्त, जसले गर्दा यी परस्पर विरोधी दुई सिद्धान्तहरू बीच चाहिँ एउटा द्वन्द भनौँ न वैचारिक द्वन्द चलिरहेको छ, तर यसको आशय चाहिँ अन्तत एउटै नै हो होइन। जस्तो कुनै देखिने चिज कुनै चाहिँ नदेखिने चिजहरू चाहिँ त्यहाँ अभिव्यक्त भएका छन् र द्वन्दात्मक भौतिकवाद चाहिँ मार्क्सवादले चाहिँ प्रतिपादन गर्यो र यतातिर चाहिँ पूर्वीय दर्शन चिन्तनले चाहिँ अध्यात्मवादलाई प्रश्रय दियो, तर यसको मूल मर्म एउटै हो भनिन्छ। यो अलिकति व्याख्या हुन सकिरहेको छैन, यहाँ जस्तो विद्वानबाट केही विचार राखेको
यो मैले पनि बारेमा भनेको र लेखेकै कुरा पनि हो। के छ भने जस्तो हाम्रो के भने मार्क्सवाद और रामराज्य भन्ने एउटा किताब लेख्नु भएको थियो करपात्रीजीले, त्यसमा यसको विस्तारमा बयान छ, त्यसमा सबै वैदिक उदाहरणदेखि लिएर अहिलेको मार्क्सवादी सिद्धान्तहरूको तुलना पनि गरिएको छ। अर्थात् यहाँले सङ्गत गरे जस्तै हामी त्यही शान्तिको बाटोबाट जाने होइन, हाम्रो साम्यवाद वैदिक साम्यवाद भनौँ न वैदिक समवाद समतावाद भनौँ या साम्यवाद, हाम्रो चाहिँ के भने यावत भेद जथरम तावत सत्व विदेहीन होइन अधिकम यो सस्तै नौ दण्डमा रहे, त्यो त हाम्रो वैदिक साम्यवाद हो नि। जस मानिसहरूले आधारभूत आवश्यकता मात्रै सङ्कलन गर्छ, आधार आवश्यकतालाई पुग्ने सामग्री सम्पत्ति सम्मान गरेर राख्नुपर्छ, जसले भोग र विलासको लागि सम्पत्ति धेरै सन्तुलन गरेर त्यो त्यसको सम्पत्ति चाहिँ राज्यमा दाखिल गर्नु त्यसलाई कारवाही गर्नुपर्छ, त्यसलाई त्यो चोरै हो त्यो भनेर भनेको थियो, त्यो घोषणा गरेको छ हाम्रो शास्त्रले होइन। अब त्यहाँदेखि लिएर भनौँ न यो जति अध्यात्मको बाटोबाट त्यो गर्नु एउटा त्यसलाई चाहिँ एउटा दण्ड दिने एउटा कानुन राज्यको हिसाबले त्यसलाई चाहिँ त्यो सम्पत्तिको प्रयोग गर्नु, व्यापारिक हिसाबले भनेको अर्कै कुरा हो, किन व्यापारीले त कर तिर्छ नि, कर तिर्छ त्यसको त राज्यले हामीलाई नै भइरहेको छ, व्यापार पनि गर्नु पाउँछ हाम्रो चिन्ता त्यो। अब उनीहरूको चाहिँ के भने भनेर गरी सहयोग समान गर्ने भनेर एउटा जन मार्क्सले लेख्नुभयो होइन क्लास क्यापिटलमा, अब त्यो चाहिँ के भने द्वन्दात्मक बाटोबाट त्यसलाई चाहिँ कुटकुटी गरेर लजा त्यसलाई चाहिँ उसो गरेर काटमार गरेर अन्त हिंसा हत्या गरेर त्यो पैसा त्यो सम्पत्ति ल्याउनु छ, आखिर त्यो त कहिले पनि लागु संसारमा कहिले पनि भएन। जति चाहिँ त्यो त्यो नारा दिएका देशहरूमा त झन् के भने झन् बिचमा त धेरै देखियो र अहिले त्यो 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 अब मान्छेलाई कसैलाई मर्न पर्ला कसैलाई चित्त नुक्ला त्यो त अहिले त के भने संसारबाट अब यो दुई चारवटा राज्यमा संसारभरिका राज्यमा दुई चारवटा राज्य देशमा त्यो सिद्धान्त लागु भइरहेछ अलिअलि, त्यो भनेको छ त्यो भने त्यो पनि व्यवहारमा त छैन। हाम्रै छिमेकी मुलुकमा हेरौँ भने पनि त्यो व्यवहारमा चाहिँ कम होइन, अब बरु अब कतिपय चाहिँ प्रजातन्त्रवादी भएको भनेका देशहरूमा बरु त्यो चाहिँ साम्यवाद सिद्धान्त लागु भएको छ, बरु त्यस्तो देखियो भन्दाखेरि हाम्रो चाहिँ शान्तिपूर्व जाने कानुनी बाटोसम्म मात्र हामी जाने हाम्रो चाहिँ नि हो होइन त्यसमा चाहिँ अब त्यो तमाम भनौँ न बेरदेखि नै लिएर हामीले चाहिँ शुक्लयजुर्गकै 40 अध्यायमा ती सबै कुराहरू आउँछ जुन हामी त शुक्लयजुर्ग अध्याय हौ होइन त्यही न त्यस्तै होइन बुझ्नुहुन्छ माघा कसैको कसैको धनमा लोभ गर होइन त्याग गरेर भोग गर बढी सम्पत्ति नकमाऊ बढी सम्पत्ति कमाउनु भने राज्यले त्यसलाई ग्रहण गर्नुपर्छ त्यो कुरा त प्रष्ट लेखेकै छैन मन्त्रहरूमै लेखिदिएको छ त्यस्तै धर्मशास्त्रमा त्यही कुरा लेख्यो पुराणमा त्यही कुरा लेखियो अब त्यसलाई हामीले के भने यसलाई उल्टो सम्झ्यौँ क्या त्यसले गर्दाखेरि के भन्छ त्यो पौडीमा पनि मिल्क हुन्छ भिल्लको देशमा मणि जस्तो भयो क्या हामी कहाँ सबै चिज छ होइन हामीले यहाँ पानी नै बेच्यो भने गङ्गाजल बेचेर चाहिँ भारतले अरबौँ खरबौँ रुपियाँ कमाउने गएर पानी गइरहेको छ हाम्रो सोच के भयो त अहिले भने पानी बेचेर होइन हाम्रो यहाँका जडीबुटीको राम्रो उपयोग गरेर होइन त्यसलाई मासेर त्यहाँ बिजुली उत्पादन हुन्छ बिजुली उत्पादन छेडेको त्यो बिजुली उत्पादनले के हो त हाम्रो गङ्गाको प्रवाह रोक्यो हाम्रो कालीगण्डीको हाम्रो कोसीको प्रवाह रोक्यो कोसीको प्रवाह रोकिनु भने के हो भने प्राकृतिक प्रकोप पनि त्यही हुने हो त्यो किन हाम्रो त त्यो सम्बन्ध छ नि हाम्रो त के भने सम्पूर्ण पृथ्वीलाई यो अहिले पानी परिरहेको छ नि यो अहिले हामी कहाँ पानी परेको के भने यो प्रकृतिको जुन छ नि यो त के भने हाम्रो हिमालमा आएर यो पानी अलिक दिन परिथ्यो यो सम्पूर्ण संसारमा आएको आँधी छ नि जस्तो भारतको दक्षिण भारतमा मद्रासमा आयो आन्ध्र प्रदेशमा आँधी आयो भने त्यहाँ त आँधी हुन्छ त्यहाँ नोक्सान हुन्छ कति घरहरू लड्छन् मान्छेहरू मर्छन् होइन साह्रो तर हाम्रो त्यहाँ कहाँबाट हिमालमा गएर ठोकिएपछि त्यो साधु छ हिमालले बचाउँछ पृथ्वीलाई केले बचाउँछ हिमालले बचाउँछ हामी कहाँ सुनामी आउँदैन हिमालले बचाउँछ हिमाललाई केले बचाउँछ भने नदीले बचाउँछ होइन त्यस्तो नियम छ नि अब नदीलाई नै रोकिदिएपछि के हुन्छ हिमाल पनि बच्दैन त्यो नदी पनि भोलि चाहिँ नाश भएर जान्छ त्यसले बहन पाउँदैन अनि प्राकृतिक प्रकोपहरू हुन्छन् अब यसको बिहा गरेर फेरि मान्छेलाई डर लाग्दो हो र यो शास्त्रको मान्यता हो शास्त्रको मान्यता हो विभागमा देखिएको कुरा हो हामीले त्यो त गएको पानी कहिल्यै नसकिने पानी चाहिँ निरन्तर बेचेर अरूले 10 रुपियाँ बेचेको पानी हामी 25 रुपियाँ बेच्न सक्छौँ एक बोतल त्यो ब्रान्ड गर्नु पर्यो नि हाम्रो हिमालको नदीको पानी हो तिमीहरू किन भनेर हामीले किन नभनेको
जस्तो डाक्टर साहब होइन जस्तो अब पानीकै कुरा गर्दा अङ्ग्रेजीमा भन्छ नि वाटर एभ्रिवेयर नट अ ड्रप टु ड्रिङ्क भने जस्तो जलस्रोतको देशमा हामी नै खानेपानीको समस्या भोगिरहेका छौँ बाढी पहिरो यत्रो चाहिँ वर्षात भइरहेको छ तर खानेपानी हामीसँग छैन मुख्य कुरा हाम्रो शिक्षा प्रणालीमा अलिकति समस्या छ कि हामी आधुनिक बन्ने नाममा अरूको संस्कृति भित्याउने बित्तिकै हामी आधुनिक हुने तर आफ्नो भित्रका गहनताहरू चाहिँ खोतल्न नसक्ने अलिकति अध्ययन नगर्ने साधना नगर्ने यो चाहिँ एउटा समस्या भइरहेछ भन्ने पनि धारणा छ नि होइन यसलाई अलिकति
सत्य कुरा हो शिक्षामा के भयो भने शिक्षामा हाम्रो चाहिँ पढ्नै केही छैन हजुर हाम्रो नेपाली पनको अब यो के भने मेरो त शिक्षाकै अनुभव भयो फेरि त यो अरू कुरा यस्ता उस्ता भने अब यो पछिको कुरा भए मेरो जीवन त शिक्षामा बितेको कमसेकम 3 दशकभन्दा बढी मैले होइन पढाएरै शिक्षाकै विभिन्न म कमिटीमा पनि बसेँ आयोगहरूमै पनि बसेर काम गरेँ नेपाल सरकारको अब त्यति गर्दा पनि आफूले भनेको कुरा गर्न सकिँदो रहेछ किन एक्लो बृहस्पति झुटा हुन्छ उखानै छ नि त अब त्यहाँ चाहिँ पहिले त्यही बेला हाम्रो पाठ्यक्रम पढ्ने हाम्रो नेपालको पाठ्यक्रम पढ्ने मान्छेले हाम्रो पशुपतिको धर्मको कुरा छ त्यो कलाको पनि त्यहाँ गर्न सक्छ
होइन
पशुपतिको जुन कला अद्भुत विश्वमा छैन त्यो कला होइन त्यहाँको जुन किसिमको एउटा काष्ठकला मूर्तिकला चित्रकला जुन छ नि हाम्रा मन्दिरहरूको त्यो विश्वमा छैन अन्त त भएको पनि फेरि पछि बनेका हुन् धेरै पुरानो लोप भएर गए अरू ठाउँका होइन त्यो भन्न सक्दैन हाम्रो कालीगण्डकी एउटा संसारको एउटा मात्रै नदी हो जहाँ चाहिँ सुन फल्छ सुनका शिलाहरू हुन्छन् होइन त्यो ढुङ्गा त सुनको ढुङ्गा हो नि त शालिग्राम
होइन
अब त्यो कुरा हाम्रो पाठ्यक्रमले सम्बोधन गर्दैन अब भनौँ न हाम्रा मेला पर्व हाम्रो जात्रामा जुन समावेशी चरित्र र त्यसको इतिहास त्यसको सांस्कृतिक गरिमा छ हाम्रो इन्द्र जात्रा अहिले बरु पहिलोचोटि हाम्रो यहाँको मेयर उपमेयरले मैले भनेको सुने यसलाई चाहिँ विश्वव्यापीकरण गर्नुपर्छ जोका मान्छेलाई आमन्त्रित गरेर थाल्नु यो त अद्भुत यो त ईस्वी पूर्वदेखि चलेका यात्रा ईस्वी पूर्वको भरत मुनिको नाट्य शास्त्रमा चाहिँ हाम्रो इन्द्र जात्राको बयान छ यो भन्नु त्यो अब अरू ठाउँको संसारमा कहाँ छ त्यस्तो हाम्रो ऊ भनौँ के अरे रातो मसिनो नाको यात्रा एउटा एक्जाम्पल हो त्यो संसारका मानिसहरूलाई समावेशिताको त्यो चाहिँ के भने त्यहाँ राज्यको सबैभन्दा ठुलोदेखि लिएर सबैभन्दा सानो व्यक्ति त्यहाँ चाहिँ स्वागत हुन्छ। त्यो परम्परा चाहिँ हाम्रो चाहिँ भोट जात्रामा त्यो कुरा हामीले किन चाहिँ भन्नु नसकेको, किन सिकाउनु नसकेको, किन पढाउनु आखिर उनीहरूलाई होइन खालि त्यो सुट्टाई लाएर खै विदेशमा त सुट्टाई अनिवार्य छैन, टाइल लाउनै पर्दैन, अरू खै विदेशमा अरू टाइल लाउनु पर्दैन, त्यो युनिफर्म पनि छैन, यहाँको जस्तो स्कुलले नै सबै व्यापार गरेर त्यो सबै स्कुलले नै किताब कापी त्यस्तै लिएर उसको बेल्ट र उसको ब्यागसम्म सबै बेच्ने उसलाई अनि अनि पिकनिकको नाम चाहिँ हजार रुपियाँ चाहिँ नै बिचबिचमा चाहिँ तान्ने होइन, यस्तो त संसारमा कहीँ पनि छैन। यो नेपालमा मात्रै चाहिँ एउटा साँच्चैभन्दा शिक्षा त यस्तो भयो कि स्वास्थ्यकै कुरा पनि राम्रो छैन, नेपालको स्वास्थ्यको पनि अब जुन ठुल्ठुला हस्पिटल जम्न खतम छन् होइन, जसमा प्राइभेट हस्पिटलहरू चाहिँ यो काम लाग्दैन, यिनीहरूमा गएर मान्छे हेर्नु त कोरोनामा कति मरे, सबभन्दा बढी हस्पिटलमा तिनै हस्पिटलमा मान्छे मरे कोरोनाबाट लगेर यति लाखौँ होइन, मैले चिनेका कयौँ मान्छेहरूलाई पचासौँ लाख रुपियाँ लियो मान्छे पनि मरे हेर्नु। हामीले किन हाम्रो जडीबुटी र किन हामीले चाहिँ गाईको गोबर गाईको गौतको प्रयोग गरेनौँ, किन हामीले चाहिँ कोसीको र गण्डकीको पानीको प्रयोग किन गरेनौँ हामीले हाम्रो जडीबुटी। अब यो चाहिँ त्यस कारण हाम्रो यो शिक्षाको कमी पनि हो एकदमै, शिक्षा भनेको त राजनीति हो मुख्य हो, राजनीति भनेको देशको मूल नीति हो, तर त्यसलाई चाहिँ सिकाउँदै लैजाने शिक्षा नीति हो नि, शिक्षा नीति नै त्रुटिपूर्ण राष्ट्रियता शून्य भएको। अब यो म दाबी नै सक्छु किनभने हाम्रो नेपालको शिक्षाले तिनवटा कुरा दिँदैन, रोजगारी पनि दिन सकेको छैन, सबै विदेशै गएको छ, राष्ट्रियता छैन, कोही मान्छे पनि त्यो दस क्लास पास गरेको मान्छे चाहिँ कोही पनि नेपालमा बसेर काम गर्छु भन्ने अपवाद मात्रै होला, 5% होला धेरै भए, 95% मान्छे विदेश जान्छु भन्छ किन, अनि चरित्र पनि छैन ल हेर, त्यो शिक्षाले के छ, यो त निर्जीव शिक्षा हो हाम्रो नेपालको त। अब यो मान्छेलाई कतिलाई होला शिक्षा बनाउने मान्छेहरूलाई कतिलाई मन नपर्ला अथवा राजनीति गर्ने मान्छेलाई मन नपर्ने भएको तथ्य त त्यही हो नि, यसमा किन छलफल हुँदैन भने यो छलफल हो नि, यो कुरा चाहिँ ग्रास रुटमा गएर त्यहाँको होइन आवश्यकता मान्छे गाउँको के आवश्यकता हो, जनता कता जनताको चाहना के हो, के गर्दा रोजगारी पनि, हाम्रो कृषिलाई किन छोड्यो हाम्रो शिक्षाले, कृषि जब मान्छे फसल चाहेपछि ऊ जाँदैन, ऊ त खेत बारी टेक्दैन, त्यसले म त पढ्ने मान्छे स्कुल जाने भन्छ, अनि अब यो मिडियाले के गर्छ, एउटा 12 वर्षको मान्छे स्कुलमा के अरे खेतमा आएको छ शिक्षा गरिहाल्छ, आलोचना गर्न थाल्छ, खेतमा गयो खेतमा त जानुपर्छ, हाम्रो त गुरुकुलको शिक्षा हो नि त, प्र्याक्टिकल शिक्षा हो हाम्रो त होइन, प्र्याक्टिकल शिक्षा हो नि, पढ्ने पनि काम पनि गर्ने, त्यो सबै किसिमको थियो गुरुकुलमा, त सर्वाङ्गीण शिक्षा थियो गुरुकुलमा, उसले त्यहाँ हात तयार बताउनु जान्ने, के औषधि गर्न पनि जान्ने, खेती गर्न पनि जान्ने होइन, पौडी खेल्न घोडा चढ्न पनि जान्ने, वेदको मन्त्र पनि पढ्न जान्ने, त्यो शिक्षा हो नि त गुरुकुलको, त्यो शिक्षा किन नदिने हामीले, पैसा पनि लाग्दैन ल, पैसा पनि खर्च हुँदैन, यो विद्यार्थीहरू त अहिले महिना महिनामा के दिन दिन हप्ता हप्तामा पाएको
थियो, शिक्षा शिक्षा र स्वास्थ्य चाहिँ एकदमै चरम व्यापारीकरण भएको कारणले पनि त्यसको प्रभावले होइन समाजमा भ्रष्टाचार गर्नुपर्ने एउटा बाध्यता भनौँ एक प्रकारले, एउटा एउटा कुनै साधारण चाहिँ आफ्नो दैनिकी गरेर आफ्नो पेसा गरेर बस्ने मानिसले जति पैसा कमाउँछ उसले बिरामी भएको अवस्थामा र आफ्ना छोराछोरीलाई पढाउनको लागि चाहिँ यति धेरै रकमको जो गर्नुपर्छ कि उसँग विकल्प हुँदैन र उसले राज्य दोहन गर्ने अथवा अनियमित तरिकाबाट संग्रह गर्ने धन सम्पत्तिको संग्रह गर्ने यो किसिमको पनि एउटा अब विकृति भनौँ अथवा के भनौँ यो एउटा परिपाटी पनि रहेको छ जस्तो डाक्टर साहब होइन, आदरणीय श्रोताहरू म यतिखेर हामी प्राध्यापक डाक्टर माधव भट्टराईसँग कुराकानी गर्दैछौँ विशेष गरी नेपालको शिक्षा क्षेत्रमा र आध्यात्मिक धार्मिक सांस्कृतिक पक्षमा उहाँको विशिष्ट योगदान रहेको छ। अब हिन्दुत्वमा जस्तो एउटा उदाहरण घण्टाघरको नजिकै होइन मस्जिद बनाउन चाहिँ हिन्दूले नै सहयोग गरेका थिए, नेपालमा चाहिँ एउटा धार्मिक सहिष्णुताको एउटा उदाहरणीय भूमि पनि मानिन्छ, तर बिस्तारै बिस्तारै यो एकतालाई कमजोर गराउने खालका होइन अर्थनीति पनि बाहिरकै होइन राजनीति पनि बाहिरकै शिक्षा नीति पनि बाहिरकै स्वास्थ्य नीति पनि बाहिरकै अनि हाम्रा मौलिक यी ऐ भनेका विषयहरू चाहिँ क्रमशः ओझेलमा पर्दै जाने अनि फेरि पछिल्लो समयमा अब यो कै विषयमा चाहिँ रामदेवले योग गर्न थालिसकेपछि फेरि मान्छे योगमा फर्किने होइन नरेन्द्र मोदीले चाहिँ योग सिकाएपछि हामी ए हामीसँग त यस्तो चाहिँ सम्पत्ति पो रहेछ होइन हामीसँग यति धेरै चाहिँ होइन ज्ञान गुणका कुराहरू रहेछन् भनेर यो यो परिस्थिति बदलिँदै जाने सम्भावना देख्नुहुन्छ कि यो स्थिति अझै बिग्रिँदै जाने अवस्था छ।
यो यो अब यस्तोबाट हाम्रो यो के भने अर्को रूपमा रूपान्तरित भएर केही चाहिँ यो हामीले ठुलो पीडा भोगिसकेपछि अब भनौँ हामीलाई चाहिँ वेद कसले सिकाउनु भने जर्मनहरू ल्याएर वेद सिकाउने भए अहिले वेद पढाउने वेद गर्ने मान्छे यहाँ चाहिँ अभाव भइसके. अब यहाँ नेपाल कस्तो हो भने नेपालमा चार यो पूर्वीय दर्शन भने चारवटा चाहिँ मुख्य प्र्याक्टिकल व्यावहारिक भनौँ त्यसलाई र त्यो विज्ञानहरू थिए. एउटा योग विज्ञान त्यो हाम्रो नेपालको हो नि त, नेपालमा उत्पत्ति भएको होइन यो. अर्काले ब्रान्डिङ गरेर अर्काले किन चाहिँ गर्नु पर्यो. अब अब आयुर्वेद कस्तो हो, आयुर्वेदको जडीबुटी हुने समाधान नेपाल होइन, हाम्रो हिमालदेखि लिएर यहाँ जुन जडीबुटी हुन्छ यहाँ चाहिँ यस्तो अद्भुत ठाउँ छ. अब यसको हामीले किन यसलाई हामीले किन आफ्नो चाहिँ बनाउन सकेनौँ, यसको पेटेन्ट अहिले विदेशीहरूले पेटेन्ट राइट लिइरहेको छ भन्ने सुनिराखेको छु.
उहाँ
अब त्यसपछि अर्को हाम्रो यो तन्त्रको, हाम्रो तन्त्रको पनि विश्वमा नेपालै मात्रै हो पहिला. हाम्रोबाट सिकेर जाओ तन्त्र लगभग लोप हुँदै गयो, यति पनि ध्यानै छैन राखेको. यो दुःखको कुरा हो यो, अब किन फेरि भन्यो भने मान्छेले आलोचना गरेको ठान्छन्. सत्य कुरा भन्न त हामीले भनेपछि के भने पहिले पहिले त सुनलाए नि त, यत्रो चाहिँ हाम्रो संसार माध्यमबाट लोकप्रिय होइन रेडियो नेपालबाट भनेको मान्छेले
होइन देशभरि त्यो त निरन्तर प्रयास पनि गरिरहनु पर्छ मान्छेमा चेतनाको लागि. विद्यालय मात्रै नभइकन संचार माध्यमले पनि एउटा चेतना प्रसार त गर्न सक्छ नि जरुर.
बुढा परे भाषा सरै भाषा सरै भनेर भने त हाम्रो उखानै छ नि, त्यस कारण हामीले भन्नु त गर्नु त्यहीँ गर्नु भएन. त अब अर्को के भने ज्योतिष विज्ञान कहाँको त हाम्रै हो होइन, हाम्रै पूर्वजहरूले हाम्रै नेपाली होइन हिमालमा बसेर होइन ज्योतिष गरे, पछि त्यसपछि अरबतिर चाहिँ ज्योतिषका भएपछि त्यसपछि अनि गए. अब अहिले उनीहरू सबभन्दा बढी ज्योतिष चाहिँ बेलायतमा छ भने यो मैले त्यो पत्रिकामा पढेको भनेको संसार माध्यममा. अब त्यति ज्योतिष उनीहरू छन्, अब उनीहरूको ज्योतिष कस्तो छ भने तारिखबाट एकदम हल्का बाहिर उनीहरूसँग ज्योतिषको वर्णन नै छैन हामी जस्तो. अब हामीले त्यो कुरा गुमाइरहेका छौँ होइन. तन्त्र यो ज्योतिष र आयुर्वेद यो हाम्रो प्र्याक्टिकल विद्याहरू यो एकदम तत्कालै यो जन्म आम जनतालाई फाइदा पनि पुर्याउने, आम जनतालाई दबाई पनि नहुने के भने यो तन्त्र हे म काठमाडौँ आउँदैछु भने मान्छेले यहाँ खडेरी लाग्दाखेरि या साधना गरेर तत्काल पानी पर पानी पार्ने त्यो त्योसम्म यहाँ थियो. अब हुँदा आउँदै सब एक एक गरेर लोपै अब तन्त्रको मान्छे खोज्नु जानु पऱ्यो. अब भारतको एउटा कारण गरेर कि कति के तन्त्र हो त्यस्तो स्थिति भइसक्यो. अब हामीले आफ्नो कुरालाई विकास गर्न सकेनौँ, त्यसलाई त विश्वका मान्छेलाई आकर्षित गर्न सक्छौँ नि त हामी नेपालमै. विश्वमा तन्त्र पढ्न यहाँ आऊ, ज्योतिष पढ्न यहाँ आऊ, आयुर्वेद यहाँ आऊ. हामी आयुर्वेदको हेर हामीसँग यत्रो चाहिँ जडीबुटी यत्रो चाहिँ हामीसँग जडीबुटी उद्यानहरू यस्ता छन् होइन. अब त्यसको सट्टा हामी के गर्न थाल्यौँ, खर्च केमा गऱ्यौँ. यहाँ अहिले मैले धेरै सुनिरहेको छु भ्युताहरूको चर्चा छ, भ्युतामा कति करोड खर्च भयो ठाउँ ठाउँमा भ्युता. त्यसले के हो त्यो रहँदै हेर्नु होला, लेखेर राख्नु होला. त्यो तपाईँले पाँच दस वर्षमा तिनीहरू सबै जिरोमा जान्छ, तिनीहरूले नोक्सान मात्रै गर्छन्, तिनीहरूमा दुर्घटनाहरू हुन्छ होइन. त्यसबाट चाहिँ ब्याड इफेक्ट सबै नराम्रो परिणामहरू त्यहाँ आउँदैछ. हाम्रो त त्यो पैसा लगाएर मन्दिरमा लगाएको भए हेर्नु त, हाम्रो मन्दिर त हजारौँ वर्ष अगाडिका मन्दिर थिए, निरन्तर चलिरहेको छ. अब अहिले अहिलेको उजेलमा पऱ्यो, अहिले नासपोत पनि हुँदै गयो, तर तिनीहरूमा त्यो त्यो थियो. मान्छेहरू लाखौँ मान्छे त्यहाँ आउँथ्यो र त्यहाँ पैसा पनि आउँथ्यो किनभने त्यसलाई अब उनीहरूको भाषामा धार्मिक पर्यटन. हामीहरू त एउटा तीर्थयात्राको लागि आउने मान्छेले कति पैसा छ नेपालमा. हाम्रो एउटा नदी एउटा राताल हेर्न आउने, एउटा फेवाताल हेर्न आउने, अथवा एउटा हलेसीको गुफा हेर्न आउने मान्छेले कति पैसा लिएर त्यो हामीले किन प्रचार गर्न सकेनौँ, किन नगरेको अहिले पनि होइन. हामीसँग यस्ता चिजहरू छन् त्यसलाई हामी माने यो कुरामा कहिले छलफल हुँदैन, चिन्तन हुँदैन. यता हाम्रो पूर्व भने चाहिँ हुँदैन, सुटपाटी लाउनु पर्ने, पश्चिमै जानु पर्ने, उसले चाहिँ के हुन्छ त्यही
नै गर्दैन. अनुसरणमा नै हामी चाहिँ बढी चाहिँ अलमलमा गऱ्यौँ, अन्तर्मुखी हुनुको सत्ता हामी बढी बहिर्मुखी हुँदै गयौँ
र हामी फेसनमुखी पछि दौड्यौँ. अङ्ग्रेजले गोरो छालाले गरेपछि यो ठिक, उनीहरू चाहिँ बिचरा पढ्दै पढ्दैनन् होइन. उनीहरू पढे अहिले अब अमेरिका चलाएको त हाम्रो भारत वर्षबाट गएका मान्छे, भारत पाकिस्तान यहाँ हामी ठुलो उपचार गर्न भनेर गयौँ. कहिले जान्छ भने एउटा भारतको मान्छे रहेछ कहाँ भने भारतको, म त मद्रास अथवा म चाहिँ उहाँ चाहिँ पाकिस्तानको लाहोरको भन्छ, अथवा कोही कोही बरु नेपालका भन्न थाले. तर तिनै मान्छेले नेपालमा चाहिँ सेवा नदिने फेरि चाहिँ यस्तो भएर गयो क्या. अब उनीहरू चाहिँ पढ्दैन, उनीहरू धेरै साधना गर्दैन. अब अहिले नयाँ नयाँ केही मान्छेहरू यस्तो गर्न थालेर हाम्रो सनातन संस्कृतिप्रति पूर्वीय दर्शनप्रति आकर्षित भए अनि अहिले त्यस्ता यसरी छन्. तर अब हामीलाई यो बोध छैन कि गोरो छाला भएपछि यो सम्बन्ध एउटै हो कि भन्ने जस्तो गर्ने त्यसलाई पूजा गरेर उसले भनेको भएन, उसको चाहिँ वेदवाणी वेदवाक्य भयो। यस्तो खालको यो धारणाले गर्दाखेरि हामी के भने हामी आफै ठगिरहेका छौँ। संस्कृत कुरा गर्न विरोध गर्ने
अब यो चेतनाको विस्तार हुन सक्ला सायद यो समयको चक्रले फेरि यसको महत्व बोध हुँदै जान्छ होला, यसमा प्रयास गर्दै जानु पर्ला। आजलाई समय यति नै दिन सक्यो डाक्टर साहब, फेरि पनि यी आध्यात्मिक सांस्कृतिक विषयमा फेरि पनि चिन्तन मनन अगाडि बढाउला, यहाँको प्रयास पनि जारी रहोस्। धेरै धन्यवाद सर, र दशैंको हार्दिक शुभकामना पनि यहाँलाई।
अब अझै दशैं ओह्रालो लागे पनि अझै दशैं मनाउने क्रम पनि चलिराखेको छ, पूर्णिमा समय पनि धेरै मान्छेहरूले टिका लगाउने गर्छन्।
हजुर
ल
हस्, शुभकामना हजुरलाई। आदरणीय श्रोताहरू, अन्तर सम्वादको निर्धारित समय सकियो। हामी धार्मिक सांस्कृतिक आदि सन्दर्भलाई जोडेर धर्मशास्त्रविद प्राध्यापक डाक्टर माधव भट्टराईसँग कुराकानी गरिरहेका थियौं। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म हरिशरण लामिछाने पनि विदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।